This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्ते अनि नमस्ते. एक हप्ताको लामो बसाएपछि फेरि हामी आइसकेका छौँ यही आइतबार 36 देखि 37 बजेसम्म फ्वाइसो साङ्डीलाई लिएर. यो कार्यक्रममा हामी विशेष गरी समुदायमा भएका सूचनाहरू र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू र त्यति मात्र होइन नेपालमा भएको राजनीतिक घटनाक्रमहरूलाई पनि जोड्ने गर्छौँ यो कार्यक्रममा. यो कार्यक्रम हरेक आइतबार 36 देखि 37 बजेसम्म आउने गर्छ र यो कार्यक्रमदेखि नजिक हुन चाहनुहुन्छ या तपाईँका आफ्ना भनाइहरू पनि राख्न चाहनुहुन्छ भने त्यसको लागि हामीलाई टेलिफोनमा सम्पर्क गर्न सक्नुहुन्छ. त्यसको लागि 83135000 सम्पर्क गर्न सक्नुहुन्छ. र सबैलाई थाहा छ यो यतिखेरको युग भनेको फेसबुकको युग हो र हामीले फेसबुकमा पनि सम्पर्क गर्न सक्नुहुन्छ. त्यसको लागि www.facebook.com/shangrilakaawajharuma तपाईँका आफ्ना विचारहरू पोस्ट गर्न सक्नुहुन्छ. यदि तपाईँसँग कुनै पनि रचना छन् भने पनि त्यसलाई हामीलाई पठाउन सक्नुहुन्छ, हामीले प्रसारण गर्नेछौँ.
वेल, श्रोताहरू, तपाईँहरू हाम्रो कार्यक्रम अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले लगन गर्नुपर्ने हुन्छ www.radio.adelaide.edu.au. हजुर, म फेरि एकचोटि रिपिट गर्न चाहन्छु, www.radio.adelaide.edu.au मा गएर लाइभ स्ट्रिमिङ गर्नुभयो भने तपाईँले हाम्रो कार्यक्रम भोइस अफ साङ्गीला हरेक आइतबार साँझ 6:30 बजे यो अस्ट्रेलियन स्ट्यान्डर्ड टाइम अनुसार 6:30 बजे तपाईँले सुन्न सक्नुहुन्छ. अस्ट्रेलियामा मात्रै होइन, विश्वभरि नै.
र तपाईँहरूलाई एक घण्टाको लागि साथ दिनको लागि हामी आइपुगेका छौँ. म कार्यक्रम प्रस्तुता नवीन
र म सञ्जय.
र अब भने हामीले यहाँहरूलाई राख्दैछौँ पहिलो गीती कोसेली यहाँहरूको लागि र त्यसपछि मिठा मिठा गफ गफहरू त गर्ने नै छौँ र के गफ गर्नेछौँ भन्ने हामीले पछि बताउनेछौँ. अहिलेको लागि भने चाहिँ हामीले यो मिठो समधुर गीत कसको गीत रहेको छ
यो हामीले पहिलो आजको कार्यक्रममा पहिलो गीती सौगात स्वरूप राख्दैछौँ मलाई सोद्धै रबिन शर्माको. यो एक हप्ता अगाडि मात्रै, लगभग एक हप्ता 10 दिन अगाडि मात्र रिलिज भएको गीत हो र आज हामी यो गीत कार्यक्रममा पहिलो गीती सौगात स्वरूप र पहिलो पटक तपाईँहरूका लागि बजाउँदैछौँ. अहिलेलाई सुन्दै गर्नुहोस् र मनोरञ्जन लिँदै गर्नुहोस् यो गीतबाट र यसपछि हामी फेरि तपाईँहरूको समक्ष उपस्थित हुनेछौँ अरू विविध सामग्रीहरूका साथमा.
संसारमा कुनै मान्छे आफ्नो भए हुन्थ्यो एउटा चिठी कोही आई छाडी राखे हुन्थ्यो संसारमा कुनै मान्छे आफ्नो भए हुन्थ्यो एउटा चिठी कोही आई छाडी राखे हुन्थ्यो दैलो मुनी पटके पस्यो पसेना दैलो सोधै आज को ही आयो साँचेको छु घर बाहिर आफ्नो नाउँ लेखी टाँसेको छु बाणु भनी कति खुसी भित्रै साँचेको छु घर बाहिर आफ्नो नाउँ लेखी टाँसेको छु त्यहाँको आज को ही आयो आएना मलाई सोधे आज को मलाई सोधे आज को ही आयो
हजुर श्रोताहरू कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छौ र कार्यक्रम हो भोइस अफ साङ्ग्रेला यानि कि साङ्ग्रेलाका आवाजहरू हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म एक घण्टाका लागि तपाईँहरूलाई विविध सूचना र जानकारीका साथमा विभिन्न मिठा मिठा गीत संगीतले मनोरञ्जन गर्ने हाम्रो प्रयास कतिको सफल भयो भएन त्यो तपाईँहरूले हामीलाई सल्लाह सुझाव यानि कि फिडब्याक पठाउनु भयो भने हामीले त्यसको मूल्याङ्कन गर्ने अवसर पाउनेछौँ या मूल्याङ्कन तपाईँहरूले गर्नुहुनेछ र हामीलाई सल्लाह सुझाव दिनुहुनेछ भन्ने हामीले आशा लिएका छौँ. अहिले भर्खरै हामीले मलाई सोध्दै आजको ही आयो आएन रविन शर्माको आवाजमा रहेको यो एकदमै सुमधुर गीत तपाईँहरूका लागि प्रस्तुत गर्यौँ. रविन शर्माको यो गीतको कुरा गर्नुपर्दाखेरि उनले यो लगभग 10 वर्षपछि फेरि आफ्नो गायन क्षेत्रमा उनले यो गीतबाट कमब्याक गरेका छन् र यो गीत एकदमै मार्मिक र एकदमै मिठासपूर्ण थियो र आशा छ तपाईँहरूलाई मन पर्यो होला।
एकदमै अहिले सामाजिक सञ्जालहरूमा पनि चर्चा परिचर्चा भइरहेको छ यो गीतको, फेसबुकमा ट्विटरमा देख्न सकिन्छ यो गीतको बारेमा र रविन शर्माको बारेमा, इभन निर्देशकको बारेमा यो भिडियो पनि धेरै राम्रो बनेको छ, उत्कृष्ट बनेको छ। र अब पनि हामी जोड्न चाहँदैछौँ र त्योभन्दा अगाडि बताउँ, यदि तपाईँ पनि लेख रचना वा प्रसारण गर्न चाहनुहुन्छ या तपाईँसँग पनि कुनै रचना छ त्यसलाई आफूभित्र लुकेर रहेको अन्तर्निहितलाई प्रस्फुटन गर्न चाहनुहुन्छ भने हामी माध्यम बनिदिन सक्छौँ र तपाईँले थुप्रो दर्शक श्रोताहरूमा चाहिँ तपाईँका ती अन्तर्निहित प्रतिभाहरू प्रस्फुटन हुन सक्छन्। त्यसको लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ 83135000 वा हामीलाई फेसबुकमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ। त्यसको लागि www.facebook.com/sangrilakaawazहरूमा हामीलाई मेसेज पठाउन सक्नुहुन्छ वा पोस्ट गर्न सक्नुहुन्छ। र अब भने सञ्जयजी, हामी कुरा गरौँ, हिजो बासाले चाहिँ 6 वार्षिक बसोबास दिवस सम्पन्न गरेको छ, बासाले कार्यक्रम आयोजना गरेको छ र हामीले अझ यसलाई कसरी भन्न सकिन्छ भने विगत 6 वर्षदेखि साउथ अस्ट्रेलियामा पुनर्वास भएका भुटानीहरूले मनाउँदै आएको वार्षिक बसोबास दिवस चाहिँ यस पटक पनि भव्यताका साथ मनाइयो। अझ यसलाई के भनौँ भने अब नेपाली भाषी भुटानीहरू अस्ट्रेलिया आउन लागेको 6 वर्ष पुरा भयो, होइन 6 वर्ष लाग्यो, 6 वर्ष पुरा भयो भनौँ। अब यसमा चाहिँ हिजो म आफै पनि कार्यक्रम स्थलमा गएको थिएँ, कार्यक्रम स्थलमा जाँदा मलाई के लाग्यो भने म नेपालको कुनै पूर्वी जिल्लामा छु जस्तो लागेको थियो। अनि कार्यक्रम अवधिभरि चाहिँ किनभने आमाहरू गुन्यो चोलो लगाएर अनि आएर चाहिँ भुटानी ड्रेस लगाएर अनि आएर चाहिँ त्यो भातगाउँले टोपी लगाएर त्यही अनुसारका नृत्यहरू होइन त्यही अनुसारका गायनहरू म जब त्यो सभाकक्ष हलभित्र चाहिँ थिएँ 1 घन्टा 2 घन्टा 3 घन्टाको लागि, त्यो अवधिभरि चाहिँ मलाई कस्तो फिल भयो भने म यहाँ अस्ट्रेलियामा छु जस्तो पनि फिल भएन, म नेपालमै छु, नेपालकै पूर्वी जिल्लामा छु, झापा मोरङतिर छु जस्तो आभास भयो
क्या। त्यो मैले नवीनजीले भने जस्तै मैले सुन्नमा पाएँ, त्यहाँ चाहिँ विभिन्न किसिमका सांस्कृतिक एउटा झल्किने संस्कृति झल्किने खालका नाचहरू होइन, त्यहाँ विभिन्न वेशभूषामा नाचहरू नृत्यहरू अनि त्यसै गरी गीत सङ्गीतले पनि त्यहाँनिर चाहिँ उपस्थित सबैहरू महानुभावहरूलाई एउटा मनोरञ्जन दिने प्रयास गरिएको थियो। र त्यसै गरी एउटा त्यहाँ एकदमै यो मैले सल्सबरीमा विगतको प्रोग्राममा म पनि त्यहाँ गएको थिएँ, यस्तै बासाले अर्गनाइज गर्ने यो वार्षिक उत्सवकै क्रममा त्यहाँ यो हरेक वर्ष एउटा छुट्टै किसिमको नाच त्यहाँ प्रस्तुत हुने गर्छ, त्यो सङ्गिनी भनेर भन्नुहुन्छ उहाँहरूले।
एकदमै सङ्गिनी नृत्य त्यो पनि आकर्षण थियो मलाई पनि, मैले पहिलोचोटि देखेँ त्यो सङ्गिनी नृत्य चाहिँ पूर्वी नेपालमा नाचिने गरिन्छ यो चाहिँ मलाई सम्भव भएसम्म थाहा भएसम्म चाहिँ, तर नेपालमा पनि मैले त्यो अवसर चाहिँ पाएको थिइनँ त्यो सङ्गिनी नृत्य हेर्नको लागि। र
यो सङ्गिनी नाचको अर्को एउटा एकदमै महत्त्वपूर्ण पक्ष भनेको चाहिँ जुन अरू नृत्य अरू डान्सहरूमा अरू नाचहरूमा युवा युवतीहरू सम्मिलित हुने गर्छन् होइन, तर यो सङ्गीली नृत्यमा चाहिँ त्यहाँनिर युवा युवती नभएर अलिकति अधवयस्य उमेर भनौँ न 30-35 पछिको आमाहरू अथवा आमाईहरू लेडिजहरूले चाहिँ यो नृत्यमा सहभागी हुने र एकदमै एकदमै यो गीतको कुनै त्यस्तो उत्तेजना अथवा त्यस्तो नभएर एकदमै शान्त र एकदमै हेर्दा पनि कति आनन्द लाग्ने यो सङ्गीनी नृत्य नाचको चाहिँ मलाई म पनि फ्यान नै भइसकेको छु।
र अर्को अर्को विशेष पनि हिजो के थियो भने किराँतीको उभौली सकेला अनि चाहिँ कविता वाचन, र अर्को के थियो भने तपाईँको खेलकुद पनि रहेको थियो त्यहाँनिर चाहिँ, अनि साथै यो कार्यक्रमलाई चाहिँ विश्वभरि प्रसारण हेर्नको लागि पनि युट्युब च्यानलबाट चाहिँ संसारभरि प्रत्यक्ष प्रसारण गरिएको थियो र त्यसमा पनि धेरै भ्युअर्सहरू देख्न सकिन्थ्यो किनभने विश्वभरिबाटै चाहिँ शरणार्थीको 6 वर्ष यहाँ पुरा भएको छ। अवश्य पनि धेरैजना चाहिँ धेरैतिर छरिनु भएको छ, कोही अमेरिकामा हुनुहुन्छ, कोही यहीँ अस्ट्रेलियाका विभिन्न
एउटै घर परिवारको मान्छे पनि एउटै स्टेटमा नभएर अरू कुनै भनौँ न विभिन्न स्टेटहरूमा एउटा बाध्यतावश बस्नु परेको छ, उहाँहरूले आफ्नो त्यो भनौँ न परिवारहरू एकै ठाउँ जम्मा भएर त्यसरी प्रोग्राम गरेको त्यो युट्युब च्यानलबाट हेर्न पाउँदा उहाँहरू पनि एकदम उत्सुक हुनुहुन्थ्यो होला जस्तो लाग्छ मलाई चाहिँ।
र यो कार्यक्रम चाहिँ श्रोताहरूलाई बताउनै पर्ने हुन्छ अब डिटेल चाहिँ, सल्सबरी हाइवे स्थित चाहिँ बहुआकर्षक स्थान खेमेर बुद्धिस्ट हलमा चाहिँ 100 को संख्यामा भुटानी र नेपाली दर्शकहरूले खचाखच भरिएको थियो र आमन्त्रित अतिथिहरू अस्ट्रेलियाका प्रतिष्ठित व्यक्तित्वहरूको पनि त्यहाँ सहभागिता रहेको थियो। सधैँ यसपटक कार्यक्रममा पनि भिआइपीद्वारा कार्यक्रमको शोभा बढाइदिने कार्यक्रम जारी रहेको थियो र गत मार्च महिनामा साउथ अस्ट्रेलियाको राज्य स्तरीय चुनावमा विशेष त अब नेपाली भाषी भुटानीहरू बसोबास गर्ने क्षेत्र रियाम्सेलाई चाहिँ प्रतिनिधित्व गर्दै निर्वाचित सांसद अनि मन्त्रीमा बढुवा पाउनुभएकी माननीय जोए बेटिसनले चाहिँ स्टेट मेम्बर अफ रियाम्से एन्ड मिनिस्टर फर कम्युनिटीमा चाहिँ उहाँ आबद्ध हुनुहुन्छ होइन। उहाँहरू विभिन्न व्यक्तित्वहरू चाहिँ अब सोसल सेक्टरबाट हाउसिङ युथ भलन्टियर अनि मल्टिकल्चर अफेयर्सबाट विभिन्न विशिष्ट व्यक्तिहरू चाहिँ प्रमुख अतिथिको रूपमा चाहिँ त्यहाँ उपस्थित हुनुहुन्थ्यो। त्यसले गर्दा चाहिँ शरणार्थीका समस्याहरूलाई उहाँले नजिकबाट पनि बुझ्नु मौका पाउनु भएको होला, हामीले बुझाउने मौका पनि पाउनु भएको होला होइन। त्यसले गर्दा चाहिँ यसलाई अझ के भनौँ भने यो एउटा कार्यक्रम मात्र नभएर भावनाहरू प्रस्फुटन गर्ने ठाउँ पनि थियो र त्यति मात्र होइन त्यहाँ भएका भुटानी समुदायभित्र रहेका समस्याहरूलाई बताउने अवसर पनि थियो होइन।
मैले विगतमा विगतका प्रोग्रामहरू हेर्दा र उहाँहरूको एउटा यो भनौँ न साउथ तेस्रो देश पुनर्स्थापना कार्यक्रमपछि छ वर्ष भइसक्यो यहाँ साउथ अस्ट्रेलियामा आएर बस्न थाल्नुभएको र उहाँहरूले यो भुटनिज कम्युनिटी चाहिँ भनौँ न सल्सबरी काउन्सिलमा यति अगाडि आइसकेको छ कि उहाँहरूको हरेक प्रोग्राममा यसरी यो सल्सबरी काउन्सिलको मेम्बरहरू यस्तै भिआइपी गेस्टहरू चाहिँ हरेक कार्यक्रमहरूमा सम्मिलित हुने गरेको मैले पाएको छु।
एकदमै त्यो विशिष्ट व्यक्तिहरूले पनि के भन्दै हुनुहुन्छ भने म एउटा एक दुईवटा चाहिँ संवादहरू सुन्न पाएँ मैले त्यहाँ होइन, भाषणहरू सुन्न पाएँ। उहाँहरूले पनि के भन्नुभएको थियो भने भुटनिज समुदायले चाहिँ एकदमै छोटो अवधिमा धेरै प्रगति गरेको छ भनेर उहाँहरूले पनि अब साउथ अस्ट्रेलियन सरकारका नियोगबाट आउनुभएका विभिन्न व्यक्तिहरूले पनि त्यो खुलेर प्रशंसा गर्नुभएको थियो होइन। हामीले प्रष्ट रूपमा देख्न पनि सकिन्छ भुटनिज नेपाली भाषी भुटानीहरूले छोटो समय छ वर्ष भनेको त्यति लङ पिरियड पनि
होइन,
छोटो समयमा चाहिँ धेरै प्रगतिहरू गर्नु भएको छ होइन। अब यी प्रगतिहरू जारी रहनेछ र यसलाई चाहिँ यो करिब चार घण्टासम्म यो कार्यक्रम चलेको थियो र मैले अघि नै भनिसकेँ यसमा चाहिँ आकर्षणहरूमा नृत्य गायन सङ्गीत नृत्य किराँती उभौला सकेला कविता वाचनहरू रहेका थिए र ठूलो जमात चाहिँ त्यहाँ सहभागी भएको थियो। करिब करिब 300-400 सहभागी देख्न सकिन्थ्यो। हल खचाखच थियो र हल पनि एकदम व्यवस्थित तरिकाले चाहिँ कार्यक्रम गरिएको थियो र त्यसमा चाहिँ अझ एउटा एल्बम पनि विमोचन गरिएको थियो। एल्बम चाहिँ यो हाम्रो भुटानी गायक दाजुभाइ द्वय नारद दाहाल र टेकेन दाहालको पहिलो गीत एल्बम रोजाईको विमोचन पनि गरिएको थियो र वरिष्ठ नेपाली संगीतकार टिका भण्डारी र कमल खत्रीको मर्मस्पर्शी संगीत र दाहाल दाजुभाइको समधुर आवाजमा सजिएको छ गीत संग्रहित उक्त एल्बम आफ्नै ममतामयी आमा तुलसीदेवी दाहाल र मन्त्री बेटिसनको बाट चाहिँ विमोचन गरिएको थियो र नवगायक दाहाल दाजुभाइले चाहिँ विमोचित एल्बमबाट एक एकवटा गीत पनि गाएर सुनाएका थिए र त्यो कार्यक्रमलाई चाहिँ एडलाइड ड्रेगन फुटबल क्लबका खेलाडीहरूले जुलाईमा हुन गइरहेको फुटबल प्रतियोगिताका लागि पनि त्यहाँ चाहिँ नेपालमा बेचिने चटपटे हुन्छ नि त्यो चटपटे मोमोहरू चाहिँ बेचेर त्यसको लागि आर्थिक संकलन गर्नुभएको थियो। जुन अहिले चाहिँ सिडनीमा हुने फुटबल प्रतियोगिता छ त्यसको लागि अर्थ संकलन गर्नुभएको थियो। मैले चटपट पनि खाएको थिएँ, एकदमै मिठो थियो त्यो चटपटे चाहिँ होइन। म एडलाइड ड्रेगन फुटबल क्लबका साथीहरूलाई चाहिँ खुलेर धन्यवाद गर्न चाहन्छु। त्यो चटपटेलाई अझ हाम्रा आउनुभएका अन्य पाहुनाहरूले पनि खानु भएको थियो होइन, उहाँहरूले पनि खुलेर प्रशंसा गर्नुभएको थियो। मैले नेपालमै चटपटे खाएँ जस्तो आभास भयो
भनेपछि मैले चाहिँ मिस गरेछु।
एकदमै मिठो थियो र वास्तवको यो तेस्रो कार्यकारी समितिको आगमनपछि पहिलो पटक आयोजना गरिएको कार्यक्रम चाहिँ सफल रूपमा सम्पन्न पार्न धेरै संख्यामा भुटनिज युथ ग्रुपका स्वयंसेवक र सामुदायिक कार्यकर्ताहरू चाहिँ खटाइएको थियो र भुटनिज युथ ग्रुपका साथीहरूले पनि राम्रो तरिकाले स्वयंसेवकहरू खटाएर त्यसलाई राम्रोसँग व्यवस्थापन गर्नुभएको थियो र ओभरअल भन्नुपर्छ यो कार्यक्रम चाहिँ एकदमै उत्कृष्ट कार्यक्रम थियो होइन। बासाले अर्गनाइज गरेको कार्यक्रम बासाले संयोजन गरेको यो कार्यक्रम चाहिँ धेरै नै उत्कृष्ट रहेको थियो र अब भने सञ्जयजी हामीले हिजो त्यहाँ नपुगेका श्रोताहरूलाई चाहिँ टेकेन यो दाहाल दाजुभाइको गीत सुनाउने।
बिल्कुलै बिल्कुलै तपाईँले भने जस्तै यो टेकेन दाहाल र उहाँका भाइ नारद दाहाल को एल्बम हाम्रो हातमा परेको छ र सोही एल्बम एल्बमको नाम छ रोजाई राखिएको छ। यसमा सङ्गीत दिनुभएको छ, सबै गीतमा सङ्गीत दिनुभएको छ। टिका भण्डारी सबै गीतमा चाहिँ होइन, तीनवटा गीतमा चाहिँ टिका भण्डारीले गीत कम्पोज गर्नुभएको छ भनेदेखि, त्यसै गरी दुईवटा गीतमा चाहिँ कमल खत्रीले सङ्गीत दिनुभएको छ र यसमा चाहिँ यो एल्बममा दुईटा गीत डोम काफले अनि त्यसै गरी दुर्गा रिमाल, कमल खत्री, टेकेन दाहाल र दुईटा गीत चाहिँ टेकेन दाहालले लेख्नु भएको छ। सिंगर भने हुनुहुन्छ नारद दाहाल र टेकेन दाहाल। श्रोताहरू, यो टेकेन दाहाल र नारद दाहाल दाजुभाइको, दाहाल दाजुभाइको गीत एल्बम रोजाई बाट हामी एउटा अर्को गीत तपाईँहरूका लागि प्रस्तुत गर्दैछौँ। गीतको बोल रहेको छ घुम्टो ओडी। श्रोताहरू, अहिलेलाई सुनौ यो गीत, त्यसपछि हामी फेरि उपस्थित हुनेछौँ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा। हजुर श्रोताहरू, तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छौँ कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरूमा। कार्यक्रम हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ र यति बेला हाम्रो स्टुडियो घडीमा 6:54 गइसकेको छ। श्रोताहरू, हामी कार्यक्रमको आधा आधी भागमा आइसकेका छौँ र तपाईँहरूलाई भर्खरै हामीले गीत प्रस्तुत गऱ्यौँ एल्बम रोजाई, र यस एल्बममा गायक थिए दाहाल दाजुभाइ। उहाँहरू साउथ अस्ट्रेलियाकै सल्सबरीमा बस्नुहुन्छ र भेरी वन लोकल आर्टिस्टहरू घुम्टो ओडी। र यसको यो गीत गाउनुभएको थियो नारद र टेकेन दाहालले, र यसको लिरिक्स रहेको थियो, अर्थात् यसमा शब्द रचना रहेको थियो दुर्गा रिमालको, र त्यसै गरी यस गीतलाई सङ्गीत दिनुभएको थियो टिका भण्डारीज्यूले।
अब भने हामी जोड्न चाहन्छौँ, अब सबैलाई थाहा छ बुद्ध जयन्ती एकदमै नजिक आउँदैछ र हामी यो यहाँ पनि विभिन्न कार्यक्रम अनुसार चाहिँ बुद्ध जयन्ती मनाइने कार्यक्रमहरू आयोजना गरिएका छन् र यही बुद्ध जयन्ती कार्यक्रम अन्तर्गत रहेर चाहिँ हामीले कुराकानी गर्दैछौँ। बुद्ध जयन्ती कार्यक्रम आयोजना हुँदैछ सल्सबरीमा, र सल्सबरीमा विभिन्न आयोजकहरूले कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ, र यसै विषयमा चाहिँ हामी कार्यक्रमका आयोजकसँग कुराकानी गर्नेछौँ। र साथै 5074 किराँत सकेला पर्व पनि र बुद्ध जयन्ती सोही अवसरमा चाहिँ कार्यक्रम आयोजना गर्दैछौँ, गर्दै हुनुहुन्छ उहाँहरूले चाहिँ, त्यसै विषयवस्तुमा रहेर हामी कुराकानी गर्दैछौँ। यतिखेर हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ बिर्ख गुरुङजी, उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। बिर्खजी, कार्यक्रममा स्वागत छ।
हजुर, नमस्कार हजुरहरूमा पनि सबैमा।
बिर्खजी, यहाँहरूले कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ बुद्ध जयन्ती तथा 5074 किराँत साकेला पर्व आयोजना गर्दै हुनुहुन्छ, यो कार्यक्रम चाहिँ कुन ठाउँमा आयोजना गर्दै हुनुहुन्छ?
हजुर, सस्बरीको प्राइमेरी स्कुलमा चाहिँ हामी गर्दैछौँ।
हजुर, कार्यक्रमको आयोजना चाहिँ कसरी गरिँदैछ?
कार्यक्रमको आयोजना चाहिँ हामीले बुद्धिस्ट मान्ने, बुद्धिस्टलाई आस्था राख्ने र किराँतहरूलाई आस्था राख्ने, किराँतहरूको साकेलाको एउटै पर्व चण्डी पूर्णे र बुद्ध पूर्णिमा चाहिँ एउटै परेकोले गर्दा, एउटै चाड भएकोले गर्दाखेरि एउटै पर्वलाई हामीले जोइन्टली त्यसलाई चाहिँ अब संयुक्त रूपमा मनाइँदैछ। यो अहिलेको जुन चाहिँ बुद्ध जयन्ती र चण्डी पूर्णे साकेलालाई चाहिँ हामीले त्यसरी मनाउने र मान्ने गरेका छौँ।
जस्तै बिर्खजी, तपाईँले भन्नुभयो यो बुद्ध धर्म मान्ने र किराँत धर्म मान्नेहरूको लागि भनेर भन्नुभयो, अनि यो कार्यक्रममा अब तपाईँहरू त्यहाँ बुद्ध धर्म मान्ने र किराँती धर्मावलम्बीहरू मात्रै हुनुहुन्न त्यो तपाईँहरूको भुटनिज कम्युनिटीमा, र तपाईँले भन्नुभयो जिम त्यो बुद्ध धर्म वा चाहिँ किराँत धर्म मान्नेवाला मात्रै त्यहाँ आउने हो कि सबैजना आउनु पाइन्छ?
त्यो कुरा हो, हजुरहरूबाट यो कुरा उठेको थियो कि जुन चाहिँ आयोजक चाहिँ हामीले त्यसरी गरेका छौँ है।
हजुर हजुर,
तर यहाँ बुद्ध को मात्रै कार्यक्रम हो, साकेलाको मात्रै कार्यक्रम होइन, यो भुटनिस र भुटनिस नेपाली अथवा नेपाली, हामी सम्पूर्ण नेपालीको कार्यक्रम भएकोले गर्दाखेरि
हजुर
हामी आयोजकमा चाहिँ त्यसरी बुद्धिस अब अहिले नै अहिलेको हालमा चाहिँ बुद्धिस्टहरू मानिराखेको जस्तै मगरबाट, तामाङबाट, गुरुङबाट अनि राई समाजबाट, जुन चाहिँ किराँत समाजबाट गरेर हामीले दुजनाको रहेर हामी जम्मा सातजनाको चाहिँ आयोजकको एउटा टोली छ। अनि त्यो चाहिँ हामी आयोजक मात्रै हौ, तर अब हामीले मान्ने र गर्ने त्यो दिन सबै मनाउने भनेको चाहिँ सबै जात, जाति, धर्म, सम्प्रदाय, कुनै पनि एथनिक ग्रुप पनि हामी नछुटेकन, र यहाँ साउथ अस्ट्रेलियामा हुने जुन अरू कल्चर अरू देशबाट आउनेहरूलाई पनि हामी त्यहाँ समावेश गरिन्छ।
मेरो प्रश्नको आशय पनि त्यही थियो बिर्खजी, बुद्ध नेपालमा जन्मेका हुन् र बुद्ध धर्म वा मान्नेहरूले मात्रै बुद्धलाई फलो गर्नुपर्छ अथवा चाहिँ बुद्धको बुद्ध जयन्ती मनाउनुपर्छ भन्ने होइन, सम्पूर्ण नेपाली र नेपाली भाषी सम्पूर्णहरूका लागि बुद्ध शान्तिका प्रतीक हुन् र बुद्ध नेपाली भाषी मात्रै नभएर वास्तवमा कुरा गर्नुपर्दाखेरि विश्व शान्तिका एक अपरिहार्य उदाहरण पनि हुन्।
हजुर,
अनि त्यस कार्यक्रममा चाहिँ कसैले केही मन्तव्यहरू मुखारबिन्दुबाट केही अमृतमय बाणीहरू पनि छ भनेर चाहिँ हामीले सुनिएको थियौँ, कसले के गर्दै हुन्छ यो कार्यक्रमको बारेमा विस्तृत जानकारी दिनु न अझै।
यस कार्यक्रममा सुरुवात हामी लामा गुरुहरूबाट एउटा विधि विधान अनुरूप हामी लामा पढाउँछौँ अथवा उताका मित्रहरूबाट उहाँहरूले आफ्नै परम्परा, आफ्नै एउटा शैली, आफ्नै एक प्रकारको चाहिँ जुन चाहिँ छ गरेर ल्याएको त्यो अनुसारबाट चाहिँ उहाँहरूले पनि गर्दै जानुहुनेछ, र लामा गुरुहरूबाट जुन चाहिँ प्रवचनहरू पनि हुनेछ, र उहाँको जुन बुद्धको जीवनीहरू र बुद्ध सम्बन्धित अरू कुराहरू पनि हामीले त्यहाँ जोड्नेछौँ त्यो कार्यक्रममा, र त्यसरी नै अरू सांस्कृतिक अब हाम्रो नेपाली सांस्कृतिक परम्परा झल्किने कुराहरू पनि हामी त्यहाँनिर प्रस्तुत गर्ने भनेर चाहिँ हामीले पर्फर्मेन्स मागिसकेको छौँ।
हजुर,
त्यो कार्यक्रममा को को सहभागिता हुँदै हुनुहुन्छ, कसरी कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ, यो अस्ट्रेलियन नियोगका व्यक्तित्वहरू पनि आउँदै हुनुहुन्छ कि समुदायभित्र मात्र सीमित कार्यक्रम हो, कसरी अगाडि बढाउँदै हुनुहुन्छ?
हजुर, हाम्रो एकदम नै अब यो कुरामा चाहिँ हामीले एउटा सानो घेरामा मात्रै हामी चाहिँ अल्झेको छैनौँ कि यो साउथ अस्ट्रेलिया यो भुटनिसहरूको अथवा नेपालीहरूको मात्रै चाहिँ यो कार्यक्रम नभएर समग्र हिसाबले साउथ अस्ट्रेलियामा चाहिँ हामीले रहने तल्लो वर्गदेखि तल्लो तहदेखि चाहिँ माथिल्लो तहसम्म नै भरिसके हामी समेटौँ र उहाँहरूलाई नै उपस्थिति गराउँ भन्ने हैसियतले चाहिँ अहिले हामी जस्तै अब यहाँको एडिलेटको जुन चाहिँ माथिल्लो तहको भनौँ अब लोकल गभर्मेन्टदेखि लिएर माथिल्लो तहको गभर्मेन्टसम्म चाहिँ हामीले गभर्मेन्टको मान्छेसम्मलाई चाहिँ भरिसके हामीले त्यहाँनिर अब विशेष अतिथिको रूपमा चाहिँ हामीले बोलाइसकेका छौँ त्यति कार्य।
बिर्खजी, यहाँले अमूल्य समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। हामी पनि आशा गर्छौँ यो कार्यक्रमले चाहिँ एकदमै सफल रहोस् भन्ने कामना गर्छौँ र यहाँलाई धेरै धेरै धन्यवाद।
हामी हाम्रो तर्फबाट हामी आयोजकको तर्फबाट पनि भोइस अफ साङ्ग्रिला मात्र नभएर यहाँ सुन्ने जति पनि मित्रहरू हाम्रो यो कार्यक्रम सुनिरहने मित्रहरूलाई हामी यही भन्छौँ कि उहाँहरू यो गुरुङको मगरको कसैको नभनेर सम्पूर्ण एउटा शान्तिको अग्रदूतको चाहिँ यहाँ उयो गरिँदैछ भन्ने हिसाबले चाहिँ
बिर्खजी जाँदा जाँदै कहाँ र कहिले हुँदैछ यो पनि बताइदिइहाल्नुहोस् न।
17 तारिक मे 17 शनिबारको दिन एकदम नै नजिक आइसकेको छ, आउँदै गरेको शनिबारको दिन 17 तारिक मे है
हजुर,
त्यसको ठाउँ ठक्कै सल्सबरी प्राइमेरी स्कुल
हजुर 10 कम्पाउन्ड स्ट्रिट सल्सबरी एसए होइन त
हजुर,
9:30 बजेदेखि 3 बजेसम्म तपाईँहरूले समय अवधि तोक्नु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। बिर्खजी, तपाईँहरूको प्रोग्राम एकदमै सक्सेसफुल रहोस्, सफल रहोस् हामी शुभकामना गर्न चाहन्छौँ। हजुर हस्त, समय दिनुभएको लागि त्यसको लागि धेरै धेरै धन्यवाद। हजुर श्रोताहरू, हामी अहिले कुराकानी गर्दै
थियौँ
बिर्ख गुरुङजीसँग। श्रोताहरू, अब भन्ने प्रसङ्ग हामी नेपालतिर जोड्दैछौँ। नेपालमा यति बेला पूर्वी भेग, नेपालको पूर्वी भेग विराटनगरतिर यो जन्डिस भनिन्छ त्यसको महामारी फैलिएको छ, त्यो बारेमा म एउटा छोटो रिपोर्ट यहाँनिर प्रस्तुत गर्दैछु। दूषित खानपानका कारण सर्ने भनिएको हेपाटाइटिस ई रोगबाट 3 साताको अवधिमा विराटनगरमा कम्तीमा 7 जनाको मृत्यु भइसकेको र 1,000 भन्दा बढी मानिस संक्रमणबाट प्रभावित भएको चिकित्सकहरूले बताएका छन्। हेपाटाइटिस ईको प्रकोप बढ्दै गएपछि सरकारी अधिकारीहरूले आफूहरू यसको कारणको खोजी र नियन्त्रणको प्रयासमा लागेको बताएका छन्। स्वास्थ्य मन्त्रालयको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको चिकित्सक टोलीले रोग नियन्त्रणका लागि सरकारवाला पक्षहरूसँग आवश्यक परामर्श गरिरहेको बताएको छ। सुरुमा यो रोग फैलनुको कारणबारे चिकित्सकहरू नै अन्योलमा परेका थिए, तर विराटनगर स्थित कोशी अञ्चल अस्पताल र अन्य निजी स्वास्थ्य संस्थाहरूमा हेपाटाइटिसका बिरामीहरूको चाप अत्याधिक बढ्दै गएपछि खानेपिनको नमूना परीक्षण गरिएको थियो। परीक्षणको नतिजाबारे एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डाक्टर बाबुराम मिरासिनीले भने परीक्षण गरिएका कतिपय नमूनाहरू अत्यन्त खराब देखियो, त्यसमा कोलिफर्म नामक ब्याक्टेरिया पनि देखियो जसको अर्थ हुन्छ ती नमूनाहरू मानव मलमूत्रले दूषित छन्। हेपाटाइटिस ई को रोग उत्पन्न गराउने भाइरस पनि त्यस्तै दूषित पानी मार्फत फैलिने बताइन्छ। खानेपानी संस्थानले वितरण गरेको खानेपानीमा दिसापिसा मिसिएर उपभोक्ताका धारामा दूषित पानी पुगेका कारण एकैचोटि ठूलो संख्यामा मानिसहरूलाई यो रोगको संक्रमण भएको चिकित्सकहरूको भनाइ छ। यसबाट बच्ने उपायबारे डाक्टर मिरासेनीले भने यो रोगको उपचार पनि छैन अनि खाने खोप पनि छैन। चिकित्सा विज्ञानले के भन्छ भने यो रोग सेल्फ लिमिटिङ अर्थात आफै निको हुने रोग हो। सामान्यतया 4-6 हप्तामा यो निको भएर जान्छ। यसबाट बच्न तीन सफाईको उपाय अप्नाउनुपर्छ। सफा हात, सफा पानी र सफा खानेकुरा। ती तीन सफा भयो भने यो रोग पनि लाग्दैन, अरू झाडा बान्ताको रोग पनि लाग्दैन। धाराको पानी दूषित भएको पुष्टि भएपछि उपभोक्ताहरूले ट्युबवेलको पानी प्रयोग गर्न थालेका छन्, तर त्यस्तो पानीमा पनि जोखिम त्यति नै हुने भएकाले उमालेर मात्र पानी पिउन चिकित्सकहरूको सल्लाह दिएका छन्। हेपाटाइटिस ईको प्रकोप नियन्त्रण गर्न पानीको प्रयोग बारे चेतना फैलाउने र बिरामी परेकाहरूलाई निशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले बताए। तर उपभोक्ताहरूले सरकारी निकायको रोकथाममा अभियान प्रभावकारी नभएको गुनासो गर्दै आएका छन्।
यसै क्रममा युथ फर ब्लड विराटनगरका सरोज कार्की प्रेसिडेन्ट युथ फर ब्लडका प्रेसिडेन्ट सरोज कार्कीले लेख्छन्, फेसबुकमा लेख्छन्, मर्दैछौं विराटनगरमा हामी, देशले सुन्नु पर्यो। सरकारी तथ्याङ्कमा जे देखिए पनि हेपाटाइटिस ईकै कारणले विराटनगरमा दुई साताभित्र 9-10 जनाको मृत्यु भइसकेको छ। मर्नेको संख्या हरेक दिन बढ्दैछ। अस्पतालमा संक्रमित थपिएको थपिए मात्र छन्, कतिले त रगत परीक्षण गराएकै छैनन्। अवस्था कतिसम्म विकराल हुँदैछ भने केही विद्यालयहरूले प्रकोपकै कारणले विदा दिइसकेका छन् भने विराटनगर बाहिरबाट आएकाहरू केही समयका लागि घर फर्कन थालिसकेका छन्। दिन प्रतिदिन विकराल बन्दै गइरहेको जन्डिस अनि हेपाटाइटिस ईको संक्रमण रोक्न सरकारबाट नाटक मात्र भएको देखिन्छ। जनस्वास्थ्य खानेपानी संस्थान र प्रशासनले गफ रोकी प्रभावकारी काम अझै थालेका छैनन्। अस्पतालले त कुम्लाउने बेलै यही हो, कसले बोल दिने? सरकारी स्तरबाट अनुगमन अनुगमन भन्दै बारम्बार समाचार आए पनि प्रभावकारी ढंगबाट कुनै कदम चालिएको थाहा छैन। उल्टै बिरामी थपिएको समाचार आउँछन्। बिचरा हाम्रा विराटनगरवासीहरू, यदि तपाईँ हाम्रो पीडामा सहयोग गर्न चाहनुहुन्छ भने यो सन्देशलाई फैलाइदिनुहोला भनेर चाहिँ सरोज कार्की युथ फर ब्लड बाट प्रेसिडेन्ट हुनुहुने उनले चाहिँ फेसबुकमा लेखेका थिए।
यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन, नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङविलाका आवाजहरू, रेडियो एडिलेड 101.5 FM मा।
हजुर श्रोताहरू, यो छोटो ब्रेक पछि तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छौँ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा। हजुर, भोइस अफ साङ्ग्रिला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछ र हाम्रो तपाईँहरूको रेडियो सेटमा हाम्रो आवाज पुर्याउने माध्यम बनेको छ रेडियो एडलेड 101.5 FM। हजुर, हामीले योभन्दा अगाडि विराटनगरमा फैलिएको यो हेपाटाइटिस ईको बारेमा कुराकानी गरेका थियौँ। यो गर्मीको यामसँगै नेपालमा झाडा बान्ता अनि हेपाटाइटिस ई, त्यसै गरी काला ज्वार, विशेष गरी तराईतिर फैलिने, भनौँ न गर्मीमा बढी यो महामारीको रूपमा फैलिने गरेको छ। तर यसको नियन्त्रण भनेकै के हो भन्दाखेरि सरसफाई,
एकदमै
होइन, सरसफाई र तपाईँको स्वस्थ खानेकुरा र सरसफाई भयो भने चाहिँ यसको नियन्त्रण सोझै हुन्छ। र यो सरसफाई अथवा चाहिँ स्वस्थ खानेकुरा मा सबभन्दा ठूलो महत्वपूर्ण के कुरा राख्छ भने एजुकेशन,
शिक्षा
होइन। तपाईँ यदि नेपालमा स्पेसली नेपालका तराई जिल्लाहरूमा गर्मी याममा यस्ता महामारीहरू फैलिने गरेका छन्, बेला बेलामा समाचारमा पनि आइरहेका छन्।
अवश्य पनि एकदमै के देखिन्छ भने सञ्जयजी, तराईमा मात्र होइन कहिलेकाहीँ पहाडमा पनि हामीले त्यस्ता समस्याहरू चाहिँ देखिन्छ, जसले गर्दा अब यो समयमा मात्र होइन, गर्मीको समयमा मात्र होइन अन्य समयमा पनि प्रकोप नै बनेर आइदिएका समस्याहरू छन्। कहिले यो महामारी होइन महामारी भएर फैलिदिन्छ, त्यसले गर्दा चाहिँ नियन्त्रणभन्दा बाहिर रहन्छ। तर त्यसले पहिलेदेखि नियन्त्रण गर्नका लागि न सरकारी पक्षले केही कदमहरू चालेको छ, न त गैर सरकारी संस्था वा जनमानसबाट नै यसको लागि पहल भएको देखिन्छ।
सबभन्दा पहिला त अब मलाई के लाग्छ भन्दाखेरि यस्तो कुराहरू आफ्नो जनतामा सोझै भनौँ न, जसले भोग्छ उसैलाई, जसले पर्छ उसैले भोग्छ, त्यो भए हुनाले यस्तो कुराहरू आफू बेलामा सचेत भयो भने, जनचेतना जगाउन सकियो भने चाहिँ यस्ता कुराहरूले महामारी लिन सक्दैन। किनभने यी सामान्य कुरा हुन्, त्यस्तो ठुलो कुनै ऊ होइन, एउटा सिजन अनुसार फैलिने रोग हो। तर यो रोगलाई बेलैमा जनचेतना फैलाउन सक्यो र यसको सक्यो भने यसको नियन्त्रण पनि सजिलै हुन सक्छ।
अवश्य पनि, कसरी आफू सफा रहने, हात कसरी सफा गर्ने, अनि आएर चाहिँ घरहरू कसरी सफा राख्ने, गर्मीको मौसममा के खानेकुराहरू खान हुन्छ, कसरी खाँदा ठिक हुन्छ,
स्पेसली अझ बासी खानेकुराहरू गर्मी खाँदाखेरि अझ यसले चाहिँ भनौँ नराम्रो असर पार्न सक्छ।
एकदमै, अझै हाम्रो मुख्य समस्या त हामीले त्रय भेगमा के देख्न सकिन्छ भने पानीबाट पनि एकदमै थुप्रै समस्या देख्न सकिन्छ। यसको लागि सरकारी निकाय र विदेशमा तपाईँको रिलेटिभ्सहरू मधेसमा त्यतातिर तराईमा हुनुहुन्छ भने अवश्य पनि तपाईँले पनि सम्झाउनु होला र कसरी गर्न सकिन्छ भनेर। अवश्य पनि यो छिटै यो महामारीको चाहिँ
चपेटाबाट विराटनगरवासीहरू मुक्त हुनुहुनेछ हाम्रो प्रार्थना। श्रोताहरू, कार्यक्रममा अर्को एउटा गीत सङ्गीत गीती सौगात स्वरूप राख्दैछौ। जाउँ भनेर आकाश तामाङको आवाजमा रहेको यो गीत अहिलेलाई प्रस्तुत गर्दैछौ तपाईँहरूका लागि र त्यसपछि हामी फेरि उपस्थित हुनेछौँ कार्यक्रम भोइस अफ साङ्ग्रेलामा। हजुर, स्टुडियोको घडीमा यति बेला 7:10 गइसकेको छ। कार्यक्रम भोइस अफ साङ्ग्रेला। जाउँ भनेर बोलाको तिमीलाई, तिमी भने अर्कैलाई मन दिने, गुनासो गर्दै थिए यहाँनिर आकाश तामाङ। हजुर, आशा छ तपाईँहरूलाई यो गीत मन पर्यो होला। हजुर, कार्यक्रम हामी यो कार्यक्रममा बोलिरहेका छौँ, म सञ्जय
र म नवीन।
हजुर, कार्यक्रम हो भोइस अफ साङ्ग्रेला। हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूलाई थाहा नै छ यो कार्यक्रम आउने गर्दछ हरेक आइतबार. हजुर, यो बेला बेलामा भनिराख्छौँ, रिपिट गरिराख्छौँ, कति भन्यो होला जस्तो लाग्छ होला श्रोता.
अर्को कुरा पनि बारम्बार भन्ने गर्छु, यदि तपाईँसँग कुनै पनि लेख रचना छन् भने हामीलाई पठाउन सक्नुहुन्छ. त्यसको लागि www.facebook.com/sangrilakaawaz पठाउन सक्नुहुन्छ र हामीले त्यहाँबाट यहाँ प्रसारण गर्नेछौँ. र अवश्य पनि जाउँ भनेर बोलाएको तिमीले, तिमी भने अर्कैलाई मन दिने, तपाईँले त दिनुभएको छैन भन्ने हामीलाई लागेको छ. र आकाशले भन्दै थिए, अब भने यही क्रममा एउटा गजल जोड्न चाहे सञ्जयजी मैले चाहिँ.
बिल्कुल बिल्कुल.
र गजल चाहिँ यसरी सुरु हुन्छ. नजर त्यो लगाएर जोड्यौ मलाई, सत्य मेरो डगाएर जोड्यौ मलाई.
वाह वाह वाह.
पाउने चाहना यहाँ उत्कृष्ट ममा, पल पल जगाएर जोड्यौ मलाई. विचलित हुँदा यो मन यदा कदा, स्थिर हुन सघाएर जोड्यौ मलाई. भोको थिए म भोजन बनेर आयो, आफै पनि अगाएर जोड्यौ मलाई. ममा थिए अनगिन्ती त्रासहरू, ती सबै नै भगाएर जोड्यौ मलाई.
वाह वाह वाह, एकदमै मिठो र एकदमै मर्म स्पर्शी गजल नवीनजीले पढेर सुनाउनु भयो यहाँनिर श्रोताहरू. कार्यक्रममा फेरि अर्को एउटा प्रसङ्ग जोड्दैछु म यहाँनिर. यो प्रसङ्ग भने अन्तर्राष्ट्रिय स्तरको रहेको छ. श्रोताहरू, तपाईँहरूले विभिन्न मिडियाहरूबाट थाहा पाइसक्नु भएको छ होला, नाइजेरियामा 200 बढी स्कुले छात्राहरूको अपहरण भएको छ र यो अपहरणको बारेमा विश्वभरिमै निन्दा भइरहेको छ. र यसै क्रममा अमेरिकी प्रथम महिला मिसेल ओबामाले नाइजेरियामा स्कुले छात्राहरूको अपहरण विश्वभर शिक्षा प्राप्त गर्न लागि परेका छात्राहरूले व्यापक रूपमा खेप्ने गरेको डर र दबावको एउटा हिस्सा भएको बताएकी छन्. उनले अप्रिल 14 विद्यालयबाट भएको 200 बढी छात्राहरूको अपहरणको खबरले आफू र आफ्ना श्रीमान राष्ट्रपति बराक ओबामाको मन कुडिएको तथा आक्रोशित बनाएको बताइन्. राष्ट्रपतिले गर्ने साप्ताहिक रेडियो सम्बोधनको क्रममा यसपटक मिसेलले बोल्दै उक्त भनाई राखेकी थिइन्. यसैबीच नेपालका प्रधानमन्त्री सुशील कोइरालाले नाइजेरियामा विद्रोही समूहले गरेको छात्राहरूको सामूहिक अपहरणको निन्दा गरेका छन्. नाइजेरियाको इस्लामवादी विद्रोही समूह बोको हरामले उक्त अपहरण आफूले गरेको बताएको छ. अमेरिकामा मनाइने, अमेरिकामा मात्रै नभएर यो विश्वभर नै मनाइने मदर्स डेको पूर्व सन्ध्यामा सम्बोधन गर्दै मिसेलले अपहरणमा परेका छात्राहरूले आफू र आफ्ना श्रीमानलाई आफ्नै छोरीको स्मरण गराएको बताइन्. ती प्रत्येक किशोरीमा बराक र मैले आफ्नी छोरीहरू देख्छौं, हामी उनीहरूका आशा र सपनाहरू देख्छौं र हामीले मात्र उनीहरूका आमा बाबुले अहिले महसुस गरिरहेको पीड़ाबारे कल्पना गर्न सक्छौं. उक्त अवसरमा उनले छात्रा शिक्षाको वकालत गर्ने पाकिस्तानी छात्रा मलाला यसुफलाई तालिबान विद्रोहीले गोली हानी घाइते बनाएको घटना उद्धृत गरिन्. मलाला र उनी जस्ता विश्वभरका छात्राहरूले देखाएको साहस र आशा आवश्यक कदम चाल्नका लागि आह्वान भएको मिसेलले बताइन्. अमेरिकी प्रथम महिलाले त्यहाँको विदेश नीतिबारे अभिव्यक्ति दिनुलाई असामान्य मानिन्छ. तर मिसेलले अपहरणमा परेका ती छात्राहरूको रिहाईका लागि अभियान चलाएकी छन्। रेडियोबाट प्रसारण गरिने र अनलाइनमा भिडियो भर्सन पाइने राष्ट्रपतिको साप्ताहिक सम्बोधनको क्रममा राष्ट्रपति ओबामाको छेउमा मिसेल पनि देखिने गरेकी छन्। तर उनी एक्लैले सम्बोधन गरेको यो पहिलो पटक हो। यसै साताको शुरूतिर मिसेलले हाम्रा केटीहरूलाई फिर्ता ल्याऊ भन्ने सन्देश सहितको प्ले कार्ड व्हाइट हाउसमा बोकेको तस्विर सामाजिक सञ्जाल ट्विटरमा राखेकी थिइन्। छात्राहरूको अपहरण प्रति आक्रोश व्यक्त गर्दै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले बोको हराम विरूद्ध आवश्यक कार्यवाहीका लागि विचार गर्न सक्ने जनाएको छ। प्रधानमन्त्री सुशील कोइरालाले पनि नाइजेरियाको घटनाबारे एक विज्ञप्ति मार्फत नेपाल सरकारको ध्यान आकृष्ट भएको जनाएका छन्। उनले शिक्षा आर्जन गर्नु जस्तो मौलिक अधिकारको उपयोगमा व्यवधान सिर्जना गरी अपहरण वा बेच्ने कार्य गर्नु निन्दनीय भएको समेत जनाएका छन्। श्रोताहरू, यो नाइजेरियाको यो सामूहिक छात्राहरूको अपहरणको प्रसङ्ग यहाँनिर प्रस्तुत गर्यो. र अब भने अर्को एउटा गीत छ, उगाचरूप तपाईँहरूलाई राख्दैछौ समाज लोचन रिजाल. लोचन रिजाल भन्ने बित्तिकै तपाईँहरूले बुझिसक्नु भएको छ होला, उनी अलिकति फरक खालको म्युजिक प्रस्तुत गर्ने गर्छन् र उनकै आवाजमा यो चलचित्र हो रेड मनसुन र आवाज रहेको छ लोचन रिजालको. गीतको शीर्षक छ समाज. अहिलेलाई सुनौ यो गीत र त्यसपछि हामी कार्यक्रममा फेरि उपस्थित हुनेछौँ. कार्यक्रम हो भोइस अफ साङ्गिला, हरेक आइतबार साँझ 6:30 साढे 7 रेडियो एडिलेड 101.5 FM.
सागर छुटायो भने त्यो नदी बाट सागर छुटायो
श्रोताहरू यति बेला स्टुडियोको घडीमा 7:24 गइसकेको छ। अबको समय भनेको हामीले विदा माग्नुपर्ने हुन्छ र विदा माग्दा माग्दै हामी आजको फेसबुक ट्विट अपडेट पनि तपाईँहरूलाई सुनाइहालौँ। आज म लेख्दैछु, सुशील दा प्रधानमन्त्री हुने बित्तिकै विकासको बाढी नै उर्लिएको छ। असम्भव भन्दा असम्भव कामहरू पूरा हुन थाले। न राम्रो बाटोघाटो, न खाने पानी सुविधा, न केही पूर्वाधार भएको मेरो गाउँ रातारात नगरपालिका भयो। यहाँसम्म कि हुँदै हुँदैन भनेको राजेश हमाल र मिथिला शर्माको पनि बिहे हुने भयो गाँठे। जय हो सुशील दास सरकार, सरकार राजेश हमाल र मिथिला सबैलाई सफल हनीमुनको शुभकामना ट्वीट गरेका थिए दीपक राजगिरीले।
यसै गरी यादव देवकोटा लेख्छन्, हामी एकैसाथ बच्चालाई होस्टेल र बा आमालाई वृद्ध आश्रम राखेर आफ्नै भविष्यको बाटो संकेत गरिरहेका छौं। प्रेम देखाउन सामाजिक सञ्जालमा फोटो टाँसिरहेछौं।
त्यसै गरी विनोद ढकालको बनाइरहेको छ, संविधान सभालाई नफापेको डेट राजेश हमालका लागि गतिलो होला र जेठ 14 उनको र मधुको बिहे रे।
त्यसै गरी कृष्ण प्रसाद सुवेदी लेख्छन्, तास म्यारिजले वृद्धि बढाउँदैछ, त्यसैले यो जुवा होइन भने फैसला गर्न न्यायाधीश र उनैलाई सर्वोच्च अदालतको स्थान न्यायाधीशमा सिफारिश गर्न न्याय परिषदका पदाधिकारी एउटै ड्याङ्का उस्तै पिणालु हुन्।
पहिला जुङ्गा पाल्थे, अहिले काटेछन्, परिचय पत्रमा नाम पनि फेरेछन्। पवन शर्मा रे विराटनगर राष्ट्रिय सम्मेलनमा बालकृष्ण ढुङ्गेलको नयाँ रूप हेर्दै वीरेन्द्र सभागृह विराटनगर प्रकाश तिमिल सेनाको ट्विट थियो।
त्यसै गरी टेनिस रोका लेख्छन्, देशमा नयाँ शक्तिको आवश्यकता अपरिहार्य रहेको आवाजलाई केहीले चर्को गरी उठाउने प्रयास गरिरहेका छन्। देशमा शक्ति निर्माण भन्दा पनि दबाव निर्माणको खाँचो छ, यी नयाँ चिज भन्दा नयाँ तरिकाको खाँचो हो।
साडुलाई मलाईदार विभागको महानिर्देशकको कुर्सी दिने मन्त्रीले मुन्द्रे कार्यकर्ताका लागि बानेश्वर बबरमहल रोडको सर्भिस ट्र्याकमा पार्किङ ठेक्का दिने सोचेछन्, क्या बात, सुजित महतको ट्वीट थियो।
त्यसै गरी कनकमणि दीक्षित लेख्छन्, कम्युनिस्टहरूको वर्गको राजनीतिको ठाउँ जातिवादले र राजतन्त्रको ठाउँ धार्मिक राजनीतिले लियो, यी दुई धारका धार नेपालको स्थिरतामा समस्या बन्न सक्छ।
हजुर, अबको अन्तिम फेसबुक ट्वीट, आजदेखि 4-5 दिन उधुम गर्मी खान विराटनगरतिर जाने भयो, गर्मीमा पञ्चाङ्गनी तापेर रूपान्तरण हुने भए त राम्रै हुन्थ्यो, डाक्टर बाबुराम भट्टराई। हजुर श्रोताहरू, यसै फेसबुक ट्वीट अपडेटका साथमा आजका लागि हामी कार्यक्रमबाट विदा हुन चाहन्छौ। जाँदा जाँदै तपाईँहरूलाई छोड्दैछौ यो के यो माया हो B8 समूहको आवाजमा रहेको यो गीत तपाईँहरू समक्ष छोड्दै आगामी एक साताका लागि हामी दोए म सञ्जय
र म नवीन बिदा हुन्छौ। यहाँको साता शुभ रहोस्।
हस् त, शुभरात्रि।
You're magical, your presence a miracle that makes him pray.